नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
धनुषामा विषाक्त रक्सी पिउँदा चारजनाको ज्यान गयो, काठमाडौँमा हैजाका बिरामी भेटिए, सावधानी अपनाउन डाक्टरहरूको सुझाव।
प्रतिपक्ष बिना नै 5 नम्बर प्रदेशसभा बैठक सञ्चालन, बहुमतको बलमा सत्तापक्षले संसदीय मर्यादाको खिल्ली उडाएको कांग्रेसको आरोप।
चीनसँग 5 वटा नाका खोल्ने सहमति भएको परराष्ट्र मन्त्री गेवालीको दावी, लिपुलेख सम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने।
अमेरिकामा मुस्लिम बाहुल्य 8 वटा देशका यात्रु विरूद्धको प्रतिबन्धलाई अदालतद्वारा सदर, आप्रवासी नियन्त्रणमा ठूलो उपलब्धि।
र विश्वकप फुटबलमा अहिले दक्षिण कोरिया र जर्मनी तथा मेक्सिको र स्वीडेनले खेल्दै सर्बिया र ब्राजिल तथा स्विजरल्याण्ड र कोस्टारिका बीचको खेल पनि आजै हुने।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधि गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधि नगरेको भएमा यही असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधि गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठ पोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्, तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509, 433-2509। मोबाइल 98-49-421-216।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। धनुषामा विषादीयुक्त रक्सी खाएर चारजनाको ज्यान गएको छ। धनुषाको कमलामाई नगरपालिकाको वडा नम्बर 5 को दलित समुदायका चारजनाको आज दिउँसो विषादीयुक्त रक्सी खाएर ज्यान गएको हो। ज्यान गुमाउनेमा कमलामाई नगरपालिका वडा नम्बर 5 लक्करका 30 वर्षका रामनाथ पासवान, 50 वर्षका रामचन्द्र पासवान, मणि पासवान र वडा नम्बर 6 का 45 वर्षका साबिर अन्सारी रहेका जिल्ला प्रहरी कार्यालय शाखा प्रहरी नायब परीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो। अरू 3 जनाको रक्सी खाएको केही घण्टामै ज्यान गुमाए पनि मणि पासवानको भनी उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा ज्यान गएको हो। विषादीयुक्त रक्सी खाएका लकरकै जामुन पासवानको जनकपुर अञ्चल अस्पतालमै उपचार भइरहेको छ। विषादीयुक्त रक्सी बनाउने र बेच्ने व्यक्तिका बारेमा अनुसन्धान शुरू गरिएको धनुषाका प्रहरी उपरीक्षक शाहीले बताउनुभयो।
काठमाडौँमै हैजाका 4 जना बिरामी भेटिएका छन्। सरुवा रोग नियन्त्रण अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनका अनुसार अहिलेसम्म 4 जनामा हैजाका किटाणु भेटिएको छ। तीमध्ये 2 जनामा हैजा पुष्टि भइसकेको छ भने 2 जनाको पुष्टि हुन बाँकी छ। हैजा लागेमा चौलानी पानी जस्तो लगातार पखाला लाग्ने, बान्ता हुने, पेट दुख्ने, नसा बाउडिने जस्ता लक्षण देखिन्छन्। डाक्टर पुनका अनुसार काठमाडौँमा खानेपानीका जारमा कोलिफर्म भेटिएकाले त्यसबाटै हैजाका किटाणु सर्ने गरेका छन्। पानी पिउँदा उमालेर मात्रै पिउन र पानीको मुहान सफा राख्न उहाँले सुझाव दिनुभएको छ।
प्रदेश नम्बर 5 को प्रदेशसभा बैठक विपक्षीको उपस्थिति बिना नै सञ्चालन भएको छ। सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दल नेपाली कांग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिए पनि प्रदेशसभा बैठक सञ्चालन भएको हो। कांग्रेसको विरोधमा हिजो स्थगित भएको प्रदेशसभा बैठक आज भने विपक्षी बिना नै बसेको थियो। सहमतिमा आएर विनियोजन विधेयकमाथिको छलफलका लागि विपक्षीलाई बैठकमा उपस्थित हुन सत्तापक्षले आग्रह गरे पनि कांग्रेस आफ्ना माग सम्बोधन नगरेको भन्दै बैठकबाट बाहिरिएको हो। त्यसपछि 5 नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घरतीले प्रतिपक्ष बिना नै प्रदेशसभा बैठक सञ्चालन गर्नुभयो। प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले सत्तापक्षले बहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरेको र प्रतिपक्ष बिनै संसद बैठक सञ्चालन गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाउनु भएको छ। सामान्यतया प्रतिपक्ष बिना संसद बैठक नचलाउने परम्परा छ।
परराष्ट्र मन्त्री प्रदीप गेवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीनसँगका पाँचवटा नाका खोल्ने सहमति भएको बताउनु भएको छ। परराष्ट्र मन्त्री गेवालीले प्रधानमन्त्रीको चीन भ्रमणमा दार्चुलाको टिंकर र बझाङको उरहीसहित पाँचवटा थप नाका खुलाउन चीन सरकारसँग सहमति भएको बताउनु भएको हो। परराष्ट्र मन्त्रालयको विनियोजन बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गेवालीले चीनको स्वशासित क्षेत्र तिब्बतीयन हाइवेलाई प्रयोग गर्दै सामान भित्र्याउने उद्देश्यका साथ थप पाँचवटा नाका खुलाउने सहमति गरिएको स्पष्ट पार्नुभयो। परराष्ट्र मन्त्री गेवालीले सरकारले चीनसँग जोडिएका नाकालाई बढ़ीभन्दा बढ़ी खुलाउँदै लैजाने नीति लिएको पनि स्मरण गराउनुभयो। उहाँले लिपुलेख सम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री गेवालीले पुराना कूटनीतिज्ञहरूको अनुभवलाई पुस्तकका रूपमा प्रकाशन गर्न आवश्यक व्यवस्था गर्ने योजना पनि अघि सार्नु भएको छ। मन्त्री गेवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले योग्यता र क्षमताको आधारमा राजदूतहरूको नियुक्ति गर्ने योजना अघि सार्नु भएको छ। उहाँले नेपाल भारत बीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको पनि दावी गर्नुभयो। मन्त्री गेवालीले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको काममा तीव्रता दिइएको पनि स्पष्ट पार्नु भएको छ।
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी 20 दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सिप सिकाउने संस्थामा अनलाइन प्रणाली लागू गर्ने भएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन आवश्यक कानूनी सुधारको प्रक्रिया अन्तिम चरणमा पुर्याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनु भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिने क्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीमा भएका ठगी र विकृति नियन्त्रण गर्न अनलाइन प्रणाली प्रभावकारी हुने बताउनुभयो। साथै उहाँले आगामी वर्षमा कम्तीमा 1,00,000 व्यक्तिलाई स्वदेशमै रोजगारी दिने र 5 वर्षमा बाध्यकारी रूपमा रोजगारीका लागि विदेश जानु नपर्ने गरी आन्तरिक रोजगारीका अवसर पर्याप्त रूपमा सृजना गर्ने वातावरण मिलाइने पनि दावी गर्नुभएको छ। उहाँले विदेशमा काम गर्न बाध्य 11,093 युवाले दिएका उजुरीमध्ये 7,748 उजुरी फर्स्योर्ड गरिएको पनि जानकारी दिनुभयो।
110 वर्ष पुरानो ऐतिहासिक गद्दी बैठक पुनर्निर्माण भएको छ। काठमाडौँको बसन्तपुरमा रहेको गद्दी बैठक 2072 सालको भूकम्पले क्षतिग्रस्त भएको थियो। रेट्रो फिटिङ गरेर पुनर्निर्माण गरिएको गद्दी बैठकको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो। विक्रम सम्बत 1965 राजा पृथ्वी वीरविक्रम शाहको पालामा गद्दी बैठक निर्माण भएको थियो। त्यसलाई पुनर्निर्माण गर्दै पुरानै स्वरूपमा फर्काइएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो। गद्दी बैठक पुनर्निर्माणका लागि अमेरिकी सरकारले 7,00,000 अमेरिकी डलर सहयोग गरेको थियो। झण्डै 2 वर्ष लगाएर गद्दी बैठकको पुनर्निर्माण गरिएको हो। पुनर्निर्माणका क्रममा आधुनिक निर्माण सामग्री प्रयोग नगरी पहिल्यै प्रयोग भएका स्थानीय निर्माण सामग्री नै प्रयोग गरिएको पुरातत्व विभागका महानिर्देशक दाहालको भनाइ छ। निर्माणका क्रममा सुर्की, चुना र इटा लगायतका सामग्री प्रयोग गरिएको छ।
सरकारले सम्भावित विपदको आकलन गरेर विपद व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको दावी गरेको छ। वर्षात शुरू भइसकेकाले बाढ़ी र पहिरोको जोखिम रहेको भन्दै सरकारले त्यसबाट हुने क्षति कम गर्न तयारी अवस्थामा रहेको जनाएको हो। गृह मन्त्रालय अन्तर्गत विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन महाशाखाका सहसचिव केदार न्यूपानेले बाढ़ी पहिरोबाट हुने क्षति कम गर्न तयारी अवस्थामा रहेको बताउनुभयो। उहाँका अनुसार 7 वटै प्रदेशमा उद्धारका लागि आवश्यक उपकरण, खाद्यान्न र औषधि मौजदात राखिएको छ। आवश्यक परेका ठाउँमा यी सामग्री पुर्याउन हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। यस्तै बाटो अवरूद्ध भए पहिरो हटाउन डोजर र स्काभेटर पनि तत्काल काम गर्न सक्ने गरी राखिएको छ। सहसचिव न्यूपानेका अनुसार सरकारले बाढ़ीको हिसाबले रौतहट, सर्लाही, धनुषा, सप्तरी, महोत्तरी, बाँके, बर्दिया र कैलालीलाई जोखिमयुक्त मानेको छ। त्यसकै आधारमा खाद्यान्न, औषधिदेखि उद्धारका लागि आवश्यक सबै सामग्री सम्बन्धित जिल्ला नजिकै राखिएको उहाँले बताउनुभयो।
प्रदेश एकको सरकारले विराटनगर विमानस्थललाई विस्तार गर्ने भएको छ। आज बसेको प्रदेश एकको मन्त्री परिषद बैठकले अहिले 1500 मिटरमा रहेको धावन मार्गलाई 3000 मिटरमा विस्तार गर्ने निर्णय गरेको हो। विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न जरूरी भएको भन्दै प्रदेश एकको सरकारले निर्णय कार्यान्वयन गर्न संघीय सरकारलाई पत्र पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो। संघीय सरकारले विराटनगर विमानस्थलको धावन मार्ग 2400 मिटरमा विस्तार गर्ने तयारी थालेपछि प्रदेश सरकारले त्यसलाई 3000 पुर्याउनु पर्ने निर्णय गरेको हो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सस्तो डाटा चमत्कार, सस्तो डाटा चमत्कार
किन उफ्रेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेको छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो साँच्चै चमत्कार, 100 रुपियाँमा 3 जीबी म पनि कुदे। सस्तो डाटा चमत्कार शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
पाखा नागेका ऋणीहरूलाई कर्जा चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
यस बैंकबाट विभिन्न शीर्षक अन्तर्गत ऋणले 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरू मध्ये ₹1 करोडसम्म कर्जा लिई हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लिई लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले धनुषामा विषादीयुक्त रक्सी पिउँदा 4 जनाको ज्यान गयो, काठमाडौँमा हैजाका बिरामी भेटिएकाले सावधानी अपनाउन डाक्टरको सुझाव, प्रतिपक्षी बिना नै 5 नम्बर प्रदेशसभा बैठक सञ्चालन, बहुमतको बलमा सत्तापक्षले संसदीय मर्यादाको खिल्ली उडाएको कांग्रेसको आरोप लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, बजारमा अहिले धेरैजसो सामग्रीको भाव बढेको छ। जेठ 15 गते अर्थमन्त्री युवराज खतिवडाले बजेट पढे लगतै सरकारले करको दायरा बढाएका वस्तुमा त मूल्य बढ्यो नै, सरकारले कर नै नबढाएका वस्तुमा पनि रातारात व्यापारीले भाव बढाए। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन त गरिरहेको छ, तर अनुगमनले मात्रै ग्राहक ठगिने क्रम नरोकिने देखिएपछि अब जति रूपैयाँको सामग्री किनबेच गरे पनि बिल अनिवार्य गर्ने तयारी गरिएको छ। अर्जुन पोखरेलको रिपोर्ट।
धेरै अलि बढेछ तरकारीले, त्यसमा त त्यही हो, खानु परिहाल्यो, त्यही कारण अब यो यसरी बढ्नु नहुने हो, यो त्यो धेरै बढेछ। यो अब हामीले यो बाध्यताले यो अलिक खानुपर्ने अवस्था आयो क्या तपाईँको।
ललितपुरको पुलचोकका रवि महर्जन जस्तै काठमाडौँका आम उपभोक्तालाई बढेको बजार भावले थिचिरहेको छ। अघिल्लो बेलुकी 100 रुपियाँमा किनेको सामान भोलिपल्ट 150मा किनबेच हुनु नौलो विषय हुन छाड्यो। अझै बजेट भाषणपछि त मूल्यवृद्धिको समस्या हरेक वर्ष दोहोरिन्छ। बजेटमा मूल्य बढाइएका वस्तुको भाव बढ्नु त स्वाभाविक नै हो, तर बजेटमा सहुलियत दिइएका वस्तुमा पनि रातारात मूल्य बढ्दा नागरिक हत्तु हैरान भइसकेका छन्। जथाभावी बढेको बजार भाव रोक्न आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले हरेक दिन जसो अनुगमन त गर्छ, तर 32 जना कर्मचारीको भरमा चलेको विभागले लाखौं पसलको अनुगमन गरेर कहिले भ्याउनु र? त्यसैले विभाग अब जति रुपियाँको सामग्री किनबेच गरे पनि बिल अनिवार्य गर्ने योजनामा छ। बिल लिने दिने गरेमा उपभोक्ताले पनि प्रमाणसहित उजुरी गर्न पाउने र कमसेकम लिखित बिल नै दिने भएपछि व्यापारी पनि ठग्न केही हच्किन्छन् कि भन्ने विभागको अनुमान छ। विभागका प्रवक्ता ढुण्डीराज पोखरेल।
मेजर समस्या भनेकै नै बिल बिजकको समस्यालाई जटिल देखेका छौँ हामीले। कहाँ कसले कति बढाएर कसले बढी मूल्य लियो भन्ने कुरो यथार्थमा त्यसलाई विश्लेषण गर्न नसकिरहेको अवस्था छ। यसको लागि म तमाम उपभोक्तावर्ग र व्यापारी बिल बिजकलाई चाहिँ राम्रोसँग व्यवस्थित गरेर राख्ने र जारी गर्ने सिस्टम बसाइदिनु भयो भने हामीले पक्कै पनि यसलाई चाहिँ नियन्त्रित गर्न सक्छौँ भन्ने मलाई लाग्छ।
उपभोक्ता संरक्षण नियमावली 2056ले सबै पसलमा स्पष्टसँग देखिने गरी मूल्य सूची राख्ने र हरेक सामानको खरिद बिक्री गर्दा बिल लेनदेन अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। बिल प्राप्त गर्ने उपभोक्ताको अधिकार नै हो, तर हामीले सामग्री किन्ने धेरै जसो पसलमा बिल माग्दा व्यापारीहरूले बरु सामान नै नकिन्नुहोस्, मैले बिल कहाँबाट दिने, यस्ता कुरासम्म भन्न भ्याउँछन्। बिल दिए पनि पसलको नामै उल्लेख नभएको, दर्ता नम्बर नभएको, मूल्य र मिति उल्लेख नभएको, सामग्रीको नाम प्रष्ट नलेखिएको बिल दिएर झारा टार्ने काम भइरहेको छ। होलसेलरदेखि खुद्रा पसलेसम्मले बिल नदिँदा कसले उपभोक्ता ठगिरहेको छ र कसलाई कारवाही गर्ने भन्नेमा विभाग नै अलमलमा पर्छ। बढी मूल्य लिएर उपभोक्ता ठग्ने व्यापारीलाई कारवाही गर्न बिल लेनदेन गर्नै पर्ने बताउनुहुन्छ उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णु तिमिल सिन्हा।
बिल उपभोक्ताले पनि एउटा सचेत उपभोक्ताले के भन्छ, आफूलाई चाहिँ बिल चाहिँ लिने गर्दा गलत मूल्य लिएर चाहिँ व्यापार व्यवसाय गर्ने मान्छेहरूको लाई पनि के भन्थे उसलाई चाहिँ कारवाहीको दायरामा ल्याउनको लागि सजिलो भनेको त्यसको आधार भनेको चाहिँ बिल बिजक नै हो।
उपभोक्ता ठग्ने व्यापारीलाई कारवाही गर्न सरकार नतातिएसम्म बजार भाव घट्ने छाँट त देखिन्न, तर तपाईँ हामीले सामान किन्दा बिल लिने बानी बसाल्यौं भने उजुरी गर्न र हामीलाई ठग्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याउन भने सजिलो हुने थियो।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। पहिरोका कारण बिहानदेखि बन्द रहेको मुगली नारायणगढ सड़क खण्ड खुलेको छ। दिउँसोदेखि खुलेको बाटोमा अहिले गाड़ी चलिरहेका इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। बिहान 6 बजे 4 किलोमा पहिरो गएपछि गाड़ी रोकिएका थिए। बाटो खुले पनि गैरातीदेखिका गाड़ी रोकिएकाले बिस्तारै गाड़ी चलिरहेका छन्। पहाड़को एक टुक्रा नै खसेकाले बाटो खुलाउन झण्डै 7 घण्टा लागेको थियो। हरेक दिन जाने पहिरोका कारण मुगलिन नारायणगढ सड़कको यात्रा कष्टकर बन्दै गएको छ।
यस्तै पृथ्वी राजमार्गको कृष्ण भीरमा पनि खसेको पहिरो हटाइएको छ। बिहान खसेको पहिरोले एउटा कार पुरेको थियो भने जीप फसेको थियो। बिहान 10 बजे पहिरो हटाएर कार र जीप निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार धादिङ बेनीगा टोराङ गाउँपालिकामा पर्ने कृष्ण भीरमा राति लेदो माटो सहितको पहिरो खसेको थियो।
डाक्टर गोविन्द केसीले पर्सीदेखि जुम्लामा आमरण अनसन बस्ने घोषणा गर्नुभएको छ। उहाँले पर्सीदेखि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन शुरू गर्ने घोषणा गर्नुभएको हो। चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डाक्टर केसी पर्सी 15 गतेबाट अनसन बस्नुहुने भएको हो।
सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाका निर्माण काममा प्रयोग भएका ट्रिपर कन्टेनर लगायतका मेसिनरी औजार बगाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका दुईमा रहेको 9 किलोमा 45 मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको बाँधको पुनर्निर्माण काममा प्रयोग भइरहेका मेसिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैसोवालले जानकारी दिनुभयो। झण्डै 90 लाख रूपियाँ बराबरका सामान बाढीले बगाएको आयोजनाले जनाएको छ।
सर्वोच्च अदालतले दुवै हात खुट्टा अथवा आँखा नभएका व्यक्तिलाई पर्वतारोहणमा अनुमति नदिने नेपाल पर्वतारोहण संघको नियमावली असंवैधानिक रहेको ठहर गरेको छ। सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशी, न्यायाधीशहरू ओम प्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र केदार प्रसाद चालिसेको आज बसेको संवैधानिक इजलासले दुवै हात खुट्टा अथवा आँखा नभएका व्यक्तिलाई पर्वतारोहणमा अनुमति नदिने नेपाल पर्वतारोहण संघको नियमावली असंवैधानिक रहेको ठहर गरेको हो। संवैधानिक इजलासमा रिट निवेदक माधव प्रसाद चौलागाईले संघको नियमावलीमा गरिएको यो व्यवस्था असंवैधानिक घोषित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
सरकारले यस वर्ष पनि धान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको छ। धान उत्पादनमा वृद्धि गर्न आह्वान गर्दै मनाउन लागेको धान दिवस र रोपाई महोत्सवको सबै तयारी पूरा भएको छ। ललितपुरमा आज भएको पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक तथा धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष सूर्यप्रसाद पौडेलले धानको उत्पादन वृद्धिका लागि आवश्यक प्रविधिहरूको विकास गरिने पनि बताउनुभयो।
प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले इलाम घरभै ललितपुरको बागडोल बस्ने 50 वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका 36 वर्षका विष्णु ढकाललाई पक्राउ गरेको हो। नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक अमर्यादित शब्द प्रयोग गरी पोस्ट र कमेन्ट गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको अपराध महाशाखाले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
तपाईँ अहिले के सोचिरहनु भएको छ
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने
होस्टलको पनि व्यवस्था छ
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-9-301
शिक्षक सेवाको खास तयारीका लागि एकमात्र विकल्प VIP करियर
लामो समयदेखि शिक्षक सेवा तयारी कक्षा अध्यापन गराउँदै आउनुभएका वरिष्ठ शिक्षाविद्द्वारा अध्यापन गरिने यस VIP करियरमा मावि निमावि र प्रावि तहका लागि खास तयारी कक्षाहरू
विशेष प्याकेज मात्र ₹3,000
साथै शाखा अधिकृत नासु इन्सपेक्टर र असैका लागि तयारी कक्षाहरू पनि
सम्पर्क VIP करियर भाइब्रेन्ट भवन न्यू प्लाजा पुतली सडक काठमाडौँ
फोन नम्बर 01-44-47-98-98-64-24-11-91
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44-28-242
कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर आफूहरूको समस्या समाधानमा स्थानीय प्रशासन र सरकार गम्भीर नभएको भन्दै जानकी मेडिकल कलेजका विद्यार्थीले आज प्रदेश नम्बर 2 प्रदेशसभा भवन अगाडि नाराबाजी गरेका छन् प्रदेशसभा बैठक बसेको बेला कलेजका विद्यार्थीले गएर प्रदर्शन गरेका हुन् 14 महिनाको तलब र 5 वर्षको सञ्चय कोषको रकम माग गर्दै 450 कर्मचारी र कलेजका विद्यार्थीले गत वैशाख 23 गतेदेखि आन्दोलन शुरू गरेपछि पठन पाठन रोकिएको छ कर्मचारीको आन्दोलनले कलेज व्यवस्थापन पक्ष समेत फरार भएपछि विद्यार्थीहरू विसल्लीमा परेका छन्
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सेवा केन्द्रका विषयमा उत्पन्न विवाद नमिल्दा वडाध्यक्षले आन्दोलन थालेका छन् अहिले अस्थायी रूपमा राखिएको फाल्गुनन्द 5 घुर्विसे पञ्चमीको सेवा केन्द्र कहाँ राख्ने भन्ने विषयमा भएको विवाद समाधान भएको छैन विवाद मिलाउन भन्दै गएको पुस 14 गते मतदान समेत भएको थियो मतदानमा घुर्विसे पञ्चमीको पक्षमा 18 र कोलबुङको पक्षमा 19 मत खसेको थियो गाउँपालिका अध्यक्ष अमर कुमार नेमवाङले सेवा केन्द्र कोलबुङमा राख्ने बताए पनि कार्यान्वयन नभएको भन्दै वडाध्यक्षहरू संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन्
नागरिक समाज दोलखाले बर्खा मासमा सियर भर्न नसकिने भन्दै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सियर रोक्न माग गरेका छन् माथिल्लो तामाकोशीले दोलखाका बासिन्दाका लागि 24 गतेदेखि सियर खुलाएको छ किसानहरू खेतबारीमा व्यस्त हुने बाढ़ी पहिरोको जोखिम रहेको र नागरिकको शहर बजारसम्म सहज पहुँच नभएकाले अहिले सियर भर्न नसकिने नागरिक समाज दोलखाको भनाइ छ
शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ हिजो 15 अङ्कले घटेको नेप्से आज भने 4.62 अङ्कले बढेर 1199.42 अङ्कमा पुगेको हो नेप्से बढे पनि आज कारोबार रकम 6 करोड़ले घटेको छ हिजो 23 करोड़को शेयर कारोबार भएकोमा आज भने 17 करोड़ 30 लाखको मात्र शेयर किनबेच भएको छ
शुरूमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आउँदो वर्ष 1 लाखलाई रोजगारी 5 वर्षमा बाध्यकारी रूपमा विदेश जान नपर्ने व्यवस्था गर्ने भनेको खबर उज्यालो अनलाइनमा पढेर आएका प्रतिक्रिया सुनौ
बोधनाथ पौडेलको प्रतिक्रिया छ के गर्नु मन्त्रीज्यू भनाई र गराईमा ठूलो भिन्नता हुँदो रहेछ
कुर्सीमा बसेर बोल्नुभन्दा बाहिर संसारतिरको वास्तविकतातिर पनि नजर लगाउन पर्यो अनि देशमा सिस्टमले कसरी काम गरिरहेको छ ताजा अनुभव पाइन्छ र वास्तविकता पनि आफै छर्लङ्ग हुन्छ। आम नागरिकले मेलम्चीको पानी खाने सपना पनि देखिसकेका छन्। सार्वजनिक गाडीमा सिन्डिकेट हटेको पनि यथेष्ट अनुभव गरिसकेका छन्। अब पाँच वर्षभित्रमा नेपालमा कहाँ कहाँ कुन कुन उद्योग कल कारखाना बन्लान् र नेपालीहरूले आनन्दसँग स्वदेशमै बसी रोजगारी पाउलान् त।
वीरेन्द्र बोहरा भन्नुहुन्छ, सरकारले स्वदेशमा रोजगारीको सृजना गर्छु भन्दा पनि युवा विदेशी नै क्रम झन बढ़िरहेको छ अनि विदेशबाट बाकसमा फर्किने खबरले त झनै नराम्रो लाग्छ। नेपालमा कहिलेसम्म होला रोजगारीका अवसर? यसमा सरकारको ध्यान जाओस्, नेपाली युवाले आफ्नै देशमा छिट्टै काम पाउन्।
अब फरक विषयमा आएका केही प्रतिक्रिया। पाकेटमारले लुटेको रकम खोसेर पत्रकार सञ्जीव दाहालले रकम धनीलाई नै फिर्ता गरिदिएको भक्तपुरको खबर पढेर उज्यालोको फेसबुक पेजमा मुस्कान बाबु अधिकारी लेख्नुहुन्छ, यस्ता मान्छेहरू कहिले कसो देखा पर्दा लाग्छ, समाजमा पक्कै पनि असल मान्छेको कमी छ तर खडेरी नै परेको छैन। सलाम छ पत्रकार सञ्जीव दाहाललाई जसले एक सचेत नागरिकको जिम्मेवारी निर्वाह गर्नुभयो।
अनि नारायणगढ़ मुगलिङ सड़कमा दिनहुँ जाम भइरहेको खबरमा कृष्ण प्रसाद भूषाल को ट्वीट छ, हिउँदको समयभरि बाटोको स्तर उन्नति भन्दै दैनिक छ घण्टा बाटो अवरूद्ध गरियो। अहिले बर्खायाम शुरू भएसँगै ठाउँ ठाउँमा पहिरो झरेर समस्या भएको छ। दीर्घकालीन सोच र उचित भौगोलिक अध्ययन नगरी गरिने यस्ता कार्यबाट वर्षैभरि नागरिकले शास्ति बेहोरिरहेका छन्। यस्तो कहिलेसम्म?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र ऋतु थेबे। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकाको सर्वोच्च अदालतले मुस्लिम बाहुल्य रहेका आठवटा देशका यात्रु विरूद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका प्रतिबन्धलाई सदर गरेको छ। सर्वोच्च अदालतले ट्रम्पको योजना सदर गरेपछि यसलाई उहाँको ठूलो उपलब्धिको रूपमा हेरिएको छ। अदालतको फैसलासँगै सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा निकै समस्या हुने भएको छ। ट्रम्पले लागू गर्न खोजेका आप्रवासन कानून वा देशको संविधानका संशोधन अनुसार सरकारले कुनै पनि धर्मको पक्ष लिन नहुने भन्ने प्रावधानको उल्लंघन नगरी यात्रुमाथि प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 18 वर्ष मुनिको ललित मेमोरियल च्याम्पियनशीप फुटबल प्रतियोगितामा आज झापा 11 र च्यासल फुटबल क्लब विजयी भएका छन्। ललितपुर सादोबाटको एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा झापा 11ले संकटा क्लबलाई 3-2 गोलले हरायो। दोस्रो खेलमा च्यासल फुटबल क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 2-1 पराजित गरेको छ।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
विश्वकप फुटबलमा अहिले समूह एफका दक्षिण कोरिया र जर्मनी तथा मेक्सिको र स्वीडेन बीच प्रतिस्पर्धा भइरहेको छ। खेलको पहिलो आहाप चलिरहँदा दुवै खेलमा दुवै टोलीबाट गोल नसकेको छैन। समूह एफमा शीर्ष स्थानको मेक्सिको 6 अङ्क छ, जर्मनी र स्वीडेनको 3-3 अङ्क छ भने दक्षिण कोरिया अङ्कविहीन छ। तर यो समूहमा 6 अङ्क बनाएको मेक्सिको पनि प्रतियोगिताबाट बाहिरिन सक्छ भने कुनै पनि अङ्क नबटुलेको दक्षिण कोरियाको पनि अघिल्लो चरण पुग्ने सम्भावना छ। त्यसैले एउटा टीमलाई अहिलेको खेल निकै महत्वपूर्ण छ।
मेक्सिकोलाई अन्तिम 16 पुग्न अहिलेको खेलमा स्वीडेनसँग बराबरी गरे पुग्नेछ। स्वीडेनलाई भने अघिल्लो चरण पुग्न मेक्सिकोलाई हराउनै पर्ने हुन्छ। यस्तै जर्मनी र दक्षिण कोरियालाई अघिल्लो चरण पुग्न आजको खेल जित्नुपर्ने हुन्छ। कोरियालाई त जितेर मात्र पुग्दैन, उसले अर्को खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ। जर्मनी र स्वीडेन बराबरीमा पनि अघिल्लो चरण पुग्न सक्छन् तर त्यसका लागि पनि अर्को खेलको नतिजामा भर पर्नुपर्छ।
यस्तै समूह ई अन्तर्गत राति पाउने 12 बजे हुने खेलमा सर्बिया र ब्राजिल तथा स्विजरल्याण्ड र कोस्टारिका बीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो चरणमा पुग्न ब्राजिल र सर्बियालाई स्पष्ट जित चाहिनेछ भने स्विजरल्याण्डलाई अघिल्लो चरण प्रवेश गर्न बराबरी नै पर्याप्त हुनेछ।
र नाइजेरिया विरूद्ध सनसनीपूर्ण जित हात पार्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगेपछि ढलेका अर्जेन्टिनी लेजेण्ड डिएगो म्याराडोनाले आफू ठिक भएको बताएका छन्। गैरातीको खेलमा नाइजेरियालाई 2-1 हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेपछि स्टेडियममा नै बसेर खेल हेरिरहेका म्याराडोना खुशीले ढलेका थिए। त्यसपछि तुरन्तै उनलाई प्यारामेडिकल टीमले जाँच गरेको थियो। उनलाई सेन्ट पिटर्सबर्गबाट उपचारका लागि मस्को लगिएको बीबीसीले जनाएको छ। म्याराडोनाले इन्स्टाग्राममा मेडिकल स्टाफसँगको फोटो पोस्ट गर्दै आफू ठिक भएको बताएका छन्। आफूलाई खेल हेर्ने क्रममा घाँटी दुखेकाले गाह्रो भएको पनि उनले स्पष्ट पारेका छन्।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018।
विश्वकप विशेषसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
धनुषामा विषाक्त रक्सी पिउँदा चारजनाको ज्यान गयो। काठमाडौँमा हैजाका बिरामी भेटिए, सावधानी अपनाउन डाक्टरहरूको सुझाव।
प्रतिपक्ष बिना नै पाँच नम्बर प्रदेशसभा बैठक सञ्चालन। बहुमतको बलमा सत्तापक्षले संसदीय मर्यादाको खिल्ली उडाएको काङ्ग्रेसको आरोप।
चीनसँग पाँचवटा नाका खोल्ने सहमति भएको परराष्ट्र मन्त्री गेवालीको दावी। लिपुलेख सम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने।
अमेरिकामा मुस्लिम बाहुल्य आठवटा देशका यात्रु विरुद्धको प्रतिबन्धलाई अदालतद्वारा सदर। आप्रवासी नियन्त्रणमा ठूलो उपलब्धि।
र विश्वकप फुटबलमा अहिले दक्षिण कोरिया र जर्मनी तथा मेक्सिको र स्वीडेनले खेल्दै सर्बिया र ब्राजिल तथा स्विजरल्याण्ड र कोस्टारिका बीचको खेल पनि आजै हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै विष्णु विश्वकर्मा र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।